कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्।
रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुख सुभाष चन्द्र अवस्थी हुनुहुन्छ। खाद्य वस्तुमा मिसावट तथा खाद्य स्वास्थ्यमा हानि पुर्याउने वस्तुको नियन्त्रण गर्ने र स्वास्थ्य सामग्रीको बारेमा जीवनका लागि अप्नाउनु पर्ने सावधानीका विषयमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। सुभाष सर नमस्कार, कार्यक्रमलाई स्वागत छ।
धन्यवाद माधवजी।
यो चाडबाडको बेलामा चाहिँ समयमा मात्रै तपाईँहरू किन बढी एक्टिभ हुनुहुन्छ? यो खाद्य स्वच्छता सम्बन्धी, खाद्य सुरक्षा, यो चाहिँ स्वास्थ्य भयो कि भएन भनेर चेक गर्ने कुरामा, अनुगमन कुरामा किन बढी चाडबाडकै बेलामा चाहिँ एक्टिभ हुनुहुन्छ?
हजुर, खास गरिकन यस कार्यालयले प्राप्त भएको लक्ष्य अथवा हाम्रो टार्गेट अनुसारका कामहरू त नियमित रूपमा भइरहेकै पनि हुन्छन्। खास गरी चाडबाडको समयमा चाहिँ उपभोक्ताहरूको चहल पहल पनि बढी हुने र खाद्यजन्य पदार्थहरूको चाहिँ बिक्री वितरण चाहिँ बढी हुने समयमा चाहिँ कम गुणस्तरका अथवा चाहिँ लेबल विवरणहरू पूर्ण नभएका यस्ता किसिमका खाद्य पदार्थहरू पनि बजारमा चाहिँ आउन सक्ने सम्भावना धेरै देखिएको हुँदाखेरि अनुगमनको दायरा बढाएको हुनसक्छ। लगायत अन्य पालिका लगायत अन्य कार्यालयहरूको पनि यो बिचमा अलिकति बढी सक्रियता हुने हुनाले हामीलाई प्रतिनिधिको रूपमा चाहिँ आमन्त्रण गरिएको हुन्छ। त्यो हिसाबले चाहिँ बढी देखेको मात्रै हो, नियमित रूपमा अनुगमन चाहिँ भइराखेकै पनि हुन्छ, तर जुन कुरा चाहिँ अलि प्रचार प्रसार नभएर थाहा नभएको हुनसक्छ।
जस्तो यो बेला चाहिँ नगरपालिका पनि लाग्ने, जिल्ला प्रशासन कार्यालय पनि लाग्ने, अनि घरेलु पनि लाग्ने, यी सबै खालका कार्यालयहरू लाग्ने भएको हुनाले चाहिँ अलिक बढी चर्चा भएको
हो। हजुर, पक्कै पनि हो। सबै कार्यालयहरूको इफोर्ट चाहिँ एकैपटक आउँदाखेरि अलि धेरै त्यसको देखिएको हो, धेरै अलि बाक्लो रूपमा चाहिँ अनुगमन भएको चाहिँ देखिएको हो। अरू बेलाका अनुगमनको क्रममा हामी कार्यालयबाट 2-3 जना कर्मचारीहरूले मात्र गरिरहेका हुनाले ती कुराहरू चाहिँ बाहिर सतहमा नआएका हो।
जस्तो सुभाष सर, तपाईँ त नियमित रूपमा अनुगमनमा पनि गइरहनु भएको छ, कस्तो देख्नुहुन्छ? झापामा चाहिँ यो खाद्य सामग्रीहरू चाहिँ एकदम प्रदूषितको मात्रा धेर छ कि स्वास्थ्य सामग्रीहरू नै बिक्री वितरण गरेको पाउनुहुन्छ कि अवस्था चाहिँ कस्तो पाउनुहुन्छ?
माधव, राम्रो प्रश्न गर्नु माधवजी। खास गरी खाद्य पदार्थहरू त्यति धेरै खराब चाहिँ छैनन् बजारमा। जसरी अहिले विभिन्न रिपोर्टहरूमा के देखिएको छ भन्दाखेरि मानिसको औसत आयु चाहिँ बढ्ने क्रममा छ, त्यो हिसाबले खाद्य पदार्थहरू अथवा हाम्रो चाहिँ जनस्वास्थ्यका कुराहरूमा केही सुधारहरू पक्कै पनि भएको छ। तथापि कतिपय खाद्य पदार्थहरू, खास गरी हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू र अन्य विषादीहरूको प्रयोगहरू भने भएको हुनसक्छ, र त्यस्ता कुराहरूको लागि चाहिँ अनुगमन गरेर प्रयोगशाला परीक्षण गरिसकेपछि मात्रै थाहा हुने भएको हुनाले उपभोक्तालाई सोझै त्यो थाहा नहुनसक्छ। त्यसरी चाहिँ उपभोक्ताहरू चाहिँ स्वास्थ्य समस्या अथवा खाद्यजन्य पदार्थ उपभोग गरे पछाडि बिरामीहरू हुने सम्भावना चाहिँ कायम रहन्छ नै।
जस्तो खाद्य स्वच्छता र सुरक्षा भन्ने कुरालाई चाहिँ आम नागरिकले कसरी बुझ्ने?
खास गरी यी अलिकति टेक्निकल टर्महरू चाहिँ भए, खाद्य स्वच्छताको क्षेत्रमा चाहिँ खास गरी यस कार्यालयले काम गर्छ। खाद्य स्वच्छता भन्नाले चाहिँ कुनै पनि खानेकुराहरू चाहिँ उपभोग गर्दाखेरि त्यसले चाहिँ स्वास्थ्यलाई हानि नोक्सानी कुनै गर्दैन भन्ने ग्यारेन्टी गर्छ खाद्य स्वच्छताले भने खाद्य स्वच्छता चाहिँ खास गरी त्यसको उपलब्धता र त्यसमाथिको पहुँचलाई जनाउँछ। अब अङ्ग्रेजीमा भन्नुपर्दा चाहिँ फुड सेफ्टी भनिन्छ खाद्य स्वच्छतालाई, भने फुड सेक्युरिटी चाहिँ खाद्य सुरक्षालाई भन्ने गरिन्छ। तर यी कुराहरू अलग अलग कुराहरू नै हुन्।
जस्तो सुरक्षालाई कसरी बुझ्ने
त? सुरक्षालाई चाहिँ जस्तो एउटा परिवार चाहिँ खाद्य पदार्थको उपभोगबाट सुरक्षित हुनु पर्यो, उसले चाहिँ वर्षैभरि चाहिँ स्वच्छ खानेकुरा खाइरहन पाउने उसको एउटा जुन अधिकार छ त्यो सुनिश्चितता हुने कुरा चाहिँ खाद्य सुरक्षा भयो भने खानेकुरा खाएर बिरामी नहुने अवस्था चाहिँ खाद्य स्वच्छता हो।
यो चाहिँ पहिलो स्टेक होल्डर त उपभोक्ता आफै पनि हो नि होइन?
हजुर, उपभोक्ता आफै पनि हो। उपभोक्ता सँगसँगै जस्तो अब यसलाई यसरी लिन सकिन्छ, अब यसलाई उत्पादन गर्ने कृषकहरू त्यस पछाडि प्रशोधन गर्ने उद्योगहरू पनि त्यत्तिकै जिम्मेवार हुन्छन् भने त्यस्तै गरेर बिक्री वितरण गर्ने व्यवसायीहरूको पनि आफ्नो दायित्व रहन्छ भने उपभोक्ताको आफ्नो दायित्व पनि छँदैछ, सँगै जोडिएर आउने नै कुरा हो।
अब स्वच्छ सामग्री किनेर ल्याए उसले अस्त व्यस्त ढङ्गले राखिदियो त्यहाँ पनि त्यो सामग्री बिग्रिन सक्ने सम्भावना रहन्छ, त्यसो हुँदाखेरि पहिलो दायित्व चाहिँ उपभोक्तै रहन्छ होइन?
हजुर, उपभोक्ता सचेतनाको आफ्नो ठाउँमा महत्त्वपूर्ण हुन जान्छ, किनभने उपभोक्तालाई चाहिँ अलिकति शङ्का लाग्यो भने ती खाद्य वस्तुहरू चाहिँ हामी खरिद नगरिकन हामीले उजुरी पनि गर्ने खालको अलिकति परिपाटीको विकास पनि त्यति गरेका त छैनौँ, तर त्यसो गर्न सक्यो भने हामी ठगिनबाट पक्कै पनि जोगिन्छौँ।
अब हाम्रो यो कार्यालयको नामै के रहेछ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भनेको छ होइन, यो खाद्य र प्रविधि जोडियो कसरी?
यसमा दुईवटा कुराहरू छन् माधवजी, जस्तो खाद्य प्रविधि र गुण नियन्त्रण यसरी हामीले बुझ्दा हुन्छ। खाद्य प्रविधि भन्नाले चाहिँ फुड टेक्नोलोजी खाद्य प्रविधिको विकास गर्नुपर्छ, उद्योगहरू चाहिँ एउटा उद्यमशीलता विकास गर्नुपर्छ अथवा उपभोक्तालाई पनि सचेतना गर्नुपर्छ भन्ने कुराहरू हो। यी कुराहरू चाहिँ कस्तो भने प्रिभेन्टिभ एप्रोचमा लिन सकिन्छ भने गुण नियन्त्रण त्यस पछाडिको कुराहरू हुन्छ। हामीले सिकाएको हामीले उहाँहरूलाई चाहिँ सिकाएका कुराहरू ती मापदण्डहरू उहाँहरूले पुरा गर्नु भएन भने त्यसलाई चाहिँ हामीले नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले एउटै निकाय हुँदाखेरि खाद्य प्रविधि तथा गुण नियन्त्रण नाम चाहिँ यसरी रहन गएको।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुख सुभाष चन्द्र ओस्ती हुनुहुन्छ। सुभाष सर, जस्तो गुण नियन्त्रण गर्नको लागि चाहिँ कुन कुन तहको बढी जिम्मेवारी हुन्छ?
खास गरिकन यस्तो हुन्छ माधवजी, जस्तो आँखाले देखिने कुराहरूको लागि चाहिँ हामी सबै जिम्मेवार हुन्छौँ नै। जस्तो उदाहरणको लागि चाहिँ पसलमा चाहिँ बिक्री गर्न राखिएको छ, त्यसमा अब लेबल विवरणहरू चाहिँ मिलेको छैन अथवा पूर्ण रूपमा छैन अथवा उपभोग्य मिति गुज्रेको छ भने त्यसको दायित्व चाहिँ व्यवसायी अथवा पसलेको पनि हुन जान्छ।
त्यस्तै मात्रै हुन्छ,
पसलेको नै बढी जिम्मेवार हुन्छ त्यो कुरामा चाहिँ, र बढी उद्योगको त्यसमा बढी जिम्मेवारी हुँदैन, किनभने उद्योगीले चाहिँ त्यति समयसम्म मात्रै बिक्री गर्नु भनेर उसलाई म्यान्डेट दिएको हुन्छ, र त्यसमा थोरै जिम्मेवारी चाहिँ हामी उपभोक्ताको हुन आउँछ, र हामी पनि सचेत हुनै पर्छ। प्रत्येक पटक चाहिँ व्यवसायले त्यो कुराहरू अथवा डेट एक्सपायर भएको छ भनेन भने हामी ठगिने सम्भावना भएको हुनाले हामी उपभोक्ताले पनि एटलिस्ट त्यसमा भएका लेभलहरू हेरेर सबभन्दा ताजा कुन छ, सबभन्दा पछिल्लो पटक चाहिँ उत्पादन कुन भएको छ त्यो खाद्य वस्तु किनेर खान त हामी सक्छौँ नि त कम्तीमा पनि। त्यो मात्रै हामीले गर्यौँ भने पनि हामी पुराना अथवा चाहिँ न्यून गुणस्तर भइसकेका खाद्य पदार्थहरूको उपभोगबाट चाहिँ बच्न सक्छौँ। त्यस्तै बाहेक मूल जिम्मेवारी अघि पनि मैले भने उत्पादनकर्ता र प्रशोधनकर्ताको चाहिँ त्यसमा अन्तर्निहित कुराहरू, त्यसमा आँखाले देख्न नसकिने कुराहरू र स्वास्थ्यलाई असर गर्ने कुराहरू छन् भने त्यसको जिम्मेवारी चाहिँ खास गरी अब प्याक गरिएको खाद्य पदार्थको हकमा चाहिँ प्रशोधनकर्ताको जिम्मेवारी हुन्छ बढी भने, अब ताजा फलफुल तरकारीहरूको लागि चाहिँ उत्पादकको जिम्मेवारी हुन आउँछ।
अब मैले एउटा कुरा सोधेँ, हाम्रो कार्यालयको चाहिँ हाम्रो कार्यालयले गर्ने काम चाहिँ के हुन्थ्यो? यी अहिले जिम्मेवारीको कुराहरू आयो होइन, हाम्रो चाहिँ काम के हो त, काम कर्तव्य र अधिकार?
हामीहरूको खास गरिकन नेपाल सरकारले एउटा लक्ष्य निर्धारण गरेर वार्षिक रूपमा हामीलाई एउटा कार्यक्रम पठाउने गर्छ, त्यो अनुसार चाहिँ हामीले बजार अनुगमन गर्ने खास हाम्रो काम बजार उद्योग होटल यी क्षेत्रहरू चाहिँ हाम्रो अनुगमन गर्नुपर्ने क्षेत्रहरू पर्छन्। त्यसमा गएर हामीले सामान्यत बजारतिर गयौँ भने हामी खाद्य पदार्थको नमुनाहरू सङ्कलन गर्ने हाम्रो कार्यक्रम रहन्छ, र हामीलाई खाद्य निरीक्षक अथवा खाद्य निरीक्षण अधिकारीको जिम्मेवारी पनि दिएको हुन्छ। त्यो हिसाबले हामीले खाद्य ऐन नियम अनुसार चाहिँ खाद्यका नमुनाहरू संकलन गर्ने गर्छौँ र त्यसरी संकलन गरिएका नमुनाहरू हामीले एउटा नियम अनुसार चाहिँ हामीले प्रयोगशालामा पठाउँछौँ र त्यस्ता नमुनाहरू चाहिँ हामीले बजारबाट र खाद्य उद्योगहरूबाट चाहिँ संकलन गरिरहेका हुन्छौँ। त्यो बाहेक हाम्रो होटलहरूमा खास गरी खाद्य स्वच्छताको मापदण्डहरू पुरा गरे नगरेको हामीले अनुगमन गर्छौँ र यी कुराहरूदेखि बाहेकका हाम्रा उपभोक्ता सचेतनाका कार्यक्रमहरू पनि रहेका छन्। उपभोक्तालाई यो किसिमको खाद्य पदार्थहरू चाहिँ उपभोग गर्नुहुन्छ, यो किसिमको गर्नु हुँदैन भनेर हामी सचेतनाका कार्यक्रमहरू पनि गर्छौँ। त्यो सँगसँगै हामी जसरी अघि मैले पनि भने प्रयोगशालामा हामीले पठाएका नमुनाहरू परीक्षण भइसकेपछि त्यसमा कैफियत लेखेर आयो, त्यसमा चाहिँ कुनै चाहिँ कमी कमजोरी देखियो भने त्यस विरुद्ध हामी चाहिँ मुद्दा दायरी पनि हाम्रो कार्यक्रम रहेको हुन्छ र मुद्दा दायर पनि हामीले नियमित रूपमा चाहिँ गरिरहेका हुन्छौँ।
जस्तो जीवनका लागि स्वस्थ खाद्य सामग्री यो मापन चाहिँ कसरी गर्ने आम उपभोक्ताले?
खास गरी उपभोक्ता अघि पनि मैले कुरा गरेँ, खाद्य पदार्थ कुनै अस्वाभाविक देखिन्छ, जस्तो हामीले फलफुल तरकारी किन्न गयो भने अत्याधिक आकर्षक छ भने त्यसमा केही गडबड हुनसक्छ भन्ने हामीले बुझ्नु पऱ्यो उपभोक्ताको हिसाबले। र अर्को कुरा चाहिँ त्यस खाद्य पदार्थको कसरी भण्डारण गरेर स्टोर गरेको छ, जस्तो घामहरूमा सुकाएको छ कि अथवा त्यसमा चाहिँ चिसो ठाउँमा चाहिँ भण्डारण गरेको छ कि अथवा त्यसमा डेटहरू चाहिँ ठिक छ छैन भन्ने कुरा हेर्ने कुरा चाहिँ उपभोक्ताले गर्नुपर्ने कामहरू हो। त्योदेखि बाहेक हामीले जस्तो खाद्य पदार्थमा जस्तो सागसब्जी फलफुलमा चाहिँ विषादीहरूको प्रयोग गरेको छ भने चाहिँ केही समय पछाडि त्यो कम पनि भएर जान्छ त्यसको होल्डिङ पिरियड। त्यसो हुँदाखेरि कुनै पनि खाद्य पदार्थ अति चम्किलो छ, अति आकर्षक छ भने त्यो खरिद नगरेर भर्सक अलिकति होइलाएको, अलिकति एउटा एक दुईवटा किरा लागेको भयो भने त्यसमा विषादी कम हुनसक्छ भन्ने मान्यता रहेको छ। त्यो अनुसार गर्नु पऱ्यो र हामीले घरमा लगिसकेपछि पनि त्यसलाई चाहिँ एक दिन चाहिँ होल्ड गरेर राखेर राम्रोसँग बोक्राहरू तासेर तयारी गरेर चाहिँ नुन पानीमा केही समय डुबाएर मनतातो पानीमा खायौँ भने विषादीहरू क्रमशः कम हुँदै जान्छ। यो काम चाहिँ उपभोक्ताले चाहिँ गर्न सक्यो, यसरी मापन गर्न सकियो।
जस्तो सर मैले यसै गरी सरसँग कुरा गरेँ, जस्तो गरी एकजना कृषि विज्ञसँग पनि मैले कुराकानी गराएको थिएँ होइन, जस्तो एउटा उदाहरण भयो हाम्रो छलफलमा अङ्गुर एकदम राम्रो अङ्गुर आएको छ, हेर्दा भर्खर टिपेर ल्याए जस्तो देखिन्छ तर त्यसको डाँड चाहिँ सुकेर कक्रक्क भएको छ। अब त्यसलाई चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने यो एकदम विषादी छ, यो खाना एकदम अयोग्य छ, यो खानै हुँदैन, अझ हस्पिटलमा बोकेर त जाँदै नजानु भन्नुभयो। किन भन्दाखेरि चाहिँ यो हेर्दै चाहिँ अहिले भर्खर टिपेर ल्याए जस्तो छ तर यसको डाँड सुकी छ, त्यस कारणले यो विषादी भरिएको छ भन्ने। त्यो त आम उपभोक्ताले थाहा पाउँदैन नि। हो यस्ता कुरा चाहिँ यो तपाईँहरूको अनुगमनभित्र पर्छ कि पर्दैन, गर्नु चाहिँ गर्नुहुन्न बेला बेला के उजुरी नभए नगर्ने चलन छ?
हजुर बाजे, त्यो पनि होइन, हामी हाम्रो सचेतना कार्यक्रमहरूमा हामी विभिन्न चाहिँ डिस्प्लेहरू मार्फत हाम्रो प्रस्तुतिहरू मार्फत अडियो भिजुअलबाट देखाइरहेका पनि हुन्छौँ। अघि पनि मैले अलिकति जोड्न चाहेको थिएँ, अस्वाभाविक देखियो भने त्यस्ता खानेकुराहरू चाहिँ किन्नलाई अलिकति हामी सजग हुनैपर्छ र सामान्य किसिमको खाद्य पदार्थहरू अथवा ओइलाको छ भने यहाँले भन्नु जस्तो भेट्नु र दानैभरि ओइलाकै होस् अलिकति, तर कुनै पाटहरू अस्वाभाविक लाग्छ भने त्यसमा अलिकति शङ्का नै गर्नुपर्ने हुन्छ। तथापि अब हामी आफै उत्पादन नगर्ने भएको हुनाले हामीले किनेर त खानु नै छ, त्यसो हुँदा हामीले चाहिँ पानीहरूले राम्रोसँग धोएर राम्रोसँग सरसफाइ गरेर बोक्रा तास्नुपर्ने खालको छ भने मजाले तासेर खाँदाखेरि केही कम चाहिँ हुनसक्छ हुन्छ नि।
अब त्यो अङ्गुर त बोक्रा तासेर राखेर डुबाएर खाने कुरा पनि होइन, ल्याए यसो पखालो फक्क मुख हालो त्यो गरेको हाम्रो चलन छ नि त।
अङ्गुरलाई नै पनि तपाईँको भेट्ना चाहिँ निकालेर पानीमा आधा घन्टा जति डुबायो भने केही न केही चाहिँ त्यसमा घुलेर पानीबाट जान्छ पनि, त्यो हिसाबले चाहिँ गर्न सकिन्छ। र ल्याउने बित्तिकै खानुभन्दा पनि केही समय राख्यो भने विषादी चाहिँ क्रमशः त्यो डिग्रेड हुँदै कम हुँदै जाने नै हुन्छ र एक दिन पछाडि खायो भने पनि धेरै हदसम्म चाहिँ कम भइसकेको चाहिँ मैले पनि प्रयोगशालाबाट चाहिँ थाहा पाएको छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न खाद्य प्रविधि तथा गुड नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुख सुभाष चन्द्र अवस्थी हुनुहुन्छ। सुभाष सर, यो घर घरमा खाद्य सामग्रीमा कसरी स्वच्छता अप्नाउने?
राम्रो प्रश्न गर्नु माधवजी। वास्तवमा हामीले घर भनेको हाम्रो एउटा हामी सबैले खानेकुराहरू तयार गरेर खाने हाम्रो सबैभन्दा सुरक्षित स्थल भनेर हामी भन्छौँ, मानेका छौँ हामीले। त्यो हिसाबले हामीले खाने खाद्य पदार्थलाई केही हदसम्म भए पनि हामीले चाहिँ विषादीरहित अथवा चाहिँ गुणस्तरयुक्त बनाएर खान चाहिँ सक्छौँ। त्यसको लागि चाहिँ हामीले सामान्यतया खानेकुराहरू एउटा स्वच्छ खालको, अघि पनि मैले भने अलिक स्वाभाविक खालको खानेकुराहरू किनेर ल्याएर राम्रोसँग तयारी त गर्नु पर्यो। तयारी गरिसकेपछि त्यसलाई राम्रोसँग पकाउने, पकाइसके पछाडि चाहिँ यदि हामी अहिले नै खाँदैनौँ भने चाहिँ हामीले तुरुन्तै फ्रिजमा लगेर 5 डिग्रीभन्दा कमको तापक्रममा त्यसलाई स्टोर गर्नुपर्ने हुन्छ। जस्तो उदाहरणको लागि हामीले बिहान चाहिँ 9 बजे खानेकुराहरू तयार गऱ्यौँ, अब 9:30 जति खायो आधा घन्टाभन्दा बढी चाहिँ हामी अहिलेको तापक्रममा चाहिँ राख्न हुँदैन। जति राख्यो त्यति चाहिँ त्यसमा विषाक्त कुराहरू चाहिँ आउँदै जान्छ र हाम्रो खानेकुराहरू दूषित हुन्छ। त्यो हिसाबले हामीले अब बिहानको खानेकुरा बेलुका पनि खान्छौँ भने चाहिँ आधा खाने अहिले छुट्याएर राखेर आधालाई चाहिँ ठ्याक्क फ्रिजमा छोपेर राख्यौँ भने त्यो सुरक्षितै रहने भयो। तर त्यसरी फ्रिजमा राखेको पनि धेरै लामो समयसम्म त खानु भएन। फ्रिजको अवस्था हेरेर बढीमा 24 घन्टासम्म त्यसलाई उपभोग गरिसक्नुपर्ने हुन्छ। र कुनै पनि खाद्य पदार्थलाई धेरै समयसम्म स्टोर गरिरहँदाखेरि त्यसमा सूक्ष्म जीवाणुहरूले चाहिँ आक्रमण गर्न सक्ने हुनाले त्यतातिर ध्यान दिनु पर्यो। अर्को कुरा चाहिँ सागसब्जीहरूलाई चाहिँ राम्रोसँग पखालेर चाहिँ पानीमा, नुन पानीमा अलिकति भिजाएर त्यसलाई चाहिँ नुन पानीमा डुबाएर केही समय पछाडि खाने गरियो भने अलिकति खाद्य स्वच्छता कायम भन्छ र हामीले जोखिम चाहिँ अलिकति कम हुनसक्छ।
यसबाहेक पनि जस्तो बजारमा हुने मिसावटयुक्त खाद्य सामग्रीहरू बाट चाहिँ कसरी जोगिने वा कसरी त्यसको उन्मुक्ति पाउने अथवा नियन्त्रण गर्ने पाटो कसको हो, के छ यसमा?
यसो छ माधवजी, जस्तो बजारमा यदि हामीले त्यस्तो अवाञ्छित गतिविधि अथवा अस्वाभाविक गतिविधि भएको थाहा पायो भने हामीले उजुरी गर्ने बानीको एउटा विकास गर्नु जरुरी छ। यसबाट हामी आफू पनि बच्छौँ र आफ्ना हामी सन्तति छरछिमेकी सबैलाई चाहिँ बचाउन सक्ने भयौँ। त्यो हिसाबले त्यस्ता गतिविधिहरू देखियो अथवा शङ्कास्पद पाइयो भने उजुरी गर्ने निकायहरू छन्। खास गरिकन उपभोक्ता हित संरक्षण विभाग हो खास गरी यो उपभोक्ताको क्षेत्रमा काम कारवाही गर्ने भनेको तत्काल काम कारवाही गर्न सक्ने विभाग हो र उक्त विभागले चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुख प्रशासक अधिकारीज्यूहरूलाई चाहिँ यो अधिकार प्रत्यायोजन गरिएको छ। त्यो हिसाबले उहाँहरूले चाहिँ उहाँहरू सहितको संयुक्त अनुगमनमा गयो भने तत्काल कारवाही पनि गर्न सकियो र खाद्यबाट चाहिँ गर्नु पर्यो भने यहाँहरूले चाहिँ खाद्यमा पनि उजुरी गर्न सक्नुहुने भयो, त्यसै जिल्ला प्रशासन कार्यालयमा गर्न सक्नुहुने भयो। त्यसै गरेर उद्योगहरूको हकमा चाहिँ यहाँले घरले तथा साना उद्योग कार्यालयलाई पनि गर्न सक्नुहुने भयो र खास गरी संयुक्त अनुगमनको क्रममा हामी यी निकायहरू संयुक्त रूपमा नै जाने गरेका छौँ र कुनै एउटा निकायलाई पनि गर्नुभयो भने हामी संयुक्त रूपमा पनि अनुगमन गरेर त्यसमा के कस्तो कारवाही गर्नुपर्ने हो, यदि तत्काल कारवाही गर्नुपर्ने अवस्था रहेछ भने उहाँहरूले पनि गर्न सक्नुहुने भयो र खाद्यको तर्फबाट गर्नु पर्यो भने चाहिँ हामीले नियमअनुसार त्यसलाई नमुना लिएर प्रयोगशाला परीक्षण गराएर त्यसमा कैफियत भयो भने हामीले चाहिँ सम्बन्धित निकायमा मुद्दा दायरीका कार्यहरू चाहिँ अगाडि बढाउँछौँ।
जस्तो नि सर, तपाईँहरूले अब यो खाद्य सम्बन्धी कुराहरूमा अनुगमन गर्दाखेरि चाहिँ मैले तपाईँहरूको अलिक व्यावहारिक रूपमा चाहिँ भोगेका कुराहरूको अलिक महसुस गर्न खोजेँ। जस्तो कतिपय उद्योगहरूले चाहिँ जस्तो खाने तेल उत्पादन गर्नेहरूले अनावश्यक चाहिँ पाम आयल लगायतका चिजहरू मिसाएर चाहिँ तेल उत्पादन गर्यो भन्ने तपाईँहरूलाई रिपोर्ट आएर त्यो रिपोर्ट चाहिँ प्रयोगशालामा पठाउनु भयो अनि यस्तो अवस्थामा चाहिँ तपाईँहरूलाई प्रेसर आउने, दबाब आउने, यो चाहिँ किन गरी यस्तो गर्नु हुँदैन भन्ने राजनीतिक ढङ्गको प्रेसर आउने, सामाजिक प्रेसर आउने र स्वयं उद्योगीहरूको प्रेसर आउने यस्तो खालको ऊ चाहिँ भएको छ कि छैन?
त्यस्तो हुन्छ कहिलेकाहीँ माधवजी, र हामीले चाहिँ के गर्ने गरेका छौँ भने यो उद्योगहरूको हकमा चाहिँ हामीले सामान्य बयानहरू चाहिँ लिएर जुन अफिसको कार्यक्षेत्र हो त्यही कार्यक्षेत्रमा फाइल पठाउने पनि गर्छौँ। अब यहाँले भन्नु जस्तो यो तेल उद्योगहरू चाहिँ खासै झापामा चाहिँ छैनन् र अन्य प्रकृतिका उद्योगहरूबाट कहिलेकाहीँ यता कता त्यस्ता किसिमका चाहिँ आउँछन्। आए तापनि अब हामीले जिल्ला प्रशासन कार्यालयलाई चाहिँ हामीले अनुरोध गरेर सुरक्षा पनि माग गर्ने गरेका छौँ र त्यो हिसाबले चाहिँ हामीले आफ्ना काम कारबारहरू चाहिँ अगाडि बढाउँदै आएका छौँ र ठुला उद्योगहरू अथवा आफ्ना जुन कार्यालयको कार्यक्षेत्रभित्र ती उद्योगहरू पर्छन् ती कार्यक्षेत्रभित्र चाहिँ हामीले यहाँको प्रारम्भिक चाहिँ बयान गराएर प्रारम्भिक अनुसन्धान गरेर चाहिँ त्यहाँ पठाइदिन्छौँ र मुद्दा दायर पनि त्यही कार्यालयबाट हुन्छ। खास गरी तेल घिउ उद्योगहरू चाहिँ यस कार्यक्षेत्रमा छैनन्, विराटनगर लगायत उता तपाईँको जनकपुर कार्यालयमा बढी पर्ने हुनाले त्यस्ता मुद्दा आयो भने हामी फाइल सकल फाइल नै त्यस्ताहरू पठाइदिन्छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा छौँ। हामीसँग कुराकानी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुख सुभाष चन्द्र अवस्थी हुनुहुन्छ। अवस्थी सर, हाम्रो काम चाहिँ अब यो फाइल साइल पठाउने यसो सामान्य पुछताछ गर्ने मात्रै हो कि अरू पनि हामी गर्छौँ?
खास गरी हामीले फाइल पठाउने चाहिँ हाम्रो उद्योगहरूको हाम्रो कार्यक्षेत्रमा नपरेका उद्योगहरू छन् भने हामी पठाउने मात्रै हो, र हाम्रो कार्यक्षेत्रमा परेका उद्योगहरूलाई चाहिँ हामी आफैले नै मुद्दा दायर गर्छौँ।
र
हामीले एक आर्थिक वर्षभित्रमा 4 मुद्दाहरू चाहिँ हामी तयारी गरेका छौँ। केही मुद्दाहरू जिल्ला अदालतमा र केही मुद्दाहरू चाहिँ एउटा मुद्दा चाहिँ हामीले जिल्ला प्रशासन कार्यालयमा तयारी गरेका छौँ। र मुद्दाहरूको प्रक्रिया चाहिँ अलिक समय लाग्ने हुन्छ। यो यस्तो हुन्छ, मतलब जस्तो यो मुद्दाको प्रक्रिया चाहिँ कहाँबाट उठान भएको छ, कहाँबाट स्याम्पलिङ भएको छ, त्यहाँबाट अनुसन्धान हुँदै आउनु पर्यो। र यदि झापा कार्यक्षेत्र झापा क्षेत्रमा चाहिँ उद्योग छन् भने अन्तिम हामी कहाँ आइपुग्ने भयो, र हामीले त्यो दायरी चाहिँ यहाँबाट चाहिँ गर्छौँ अन्तिममा चाहिँ।
अच्छा, झापाको उद्योगको मुद्दा चाहिँ पोखरामा परे पनि मलाई नगरमा परे पनि यहीँ आउँछ?
हजुर, उहाँ विक्रेता अथवा उहाँ खुद्रा
जोडियो नि
यहाँ, हजुर, खुद्रा विक्रेता अनि होलसेल विक्रेता हुँदै हुँदै अन्तिममा चाहिँ यहाँ आइपुग्छ। अनुसन्धान भइसकेर चाहिँ लगभग यहाँ आइपुग्छ।
यो वर्ष तपाईँहरूले 4 गर्नुभयो, अहिलेसम्म कतिवटा
गर्नुभयो? हामीले अहिलेसम्मको त मैले रेकर्ड हेर्नै पर्ने हुन्छ। यो अफिस 2075 सालबाट कम्ती भयो भने 20 मुद्दाहरू चाहिँ हाम्रो यहाँबाट चाहिँ भर्सेट भएका छन्।
भनेपछि कामको सुरुवात भयो होइन?
हजुर, कामको सुरुवात भएका छन्। कतिपय मुद्दाहरू यो अफिस आउनुभन्दा पहिला देखेका छन्, र विभिन्न कागजातहरू कमी हुने अथवा चाहिँ विभिन्न प्रक्रियाहरू नमिलेर चाहिँ अल्मलिएका हुनसक्छन्, र तिनीहरू चाहिँ हामीले क्रमशः प्रमाण जुटाउँदै चाहिँ अगाडि बढाइरहेको अवस्था छ।
यसो मुद्दाको प्रकृति र हाम्रो बजारको संरचना हेर्दा, खास गरी सीमा क्षेत्रको बजार पनि हुँदाखेरि झापाको चाहिँ दुई क्षेत्र सीमा क्षेत्र जोडिएको छ दुईतिर, अनि पूर्व र दक्षिण होइन, सीमा क्षेत्रको अवस्था र यहाँको बजारको अवस्था र यो 4 जिल्ला गर्दा यो सबै ठुलो घना ठाउँ रहँदा रहँदै पनि यहाँहरूको अनुगमनले भेटेका केही मुद्दाहरूको प्रकृति हेर्दाखेरि, त्यसको संख्यात्मक हेर्दाखेरि चाहिँ एकदम कार्यालयले काम गर्न नसकेको हो कि जस्तो देखिन्छ। त्यसो हुँदा के छ समस्या हाम्रो कार्यालयमा?
ठिकै कुरा गर्नु माधवजी। जस्तो हाम्रो अफिसको एक त तरमन्दी संरचना पनि 3 प्राविधिक कर्मचारीहरू चाहिँ हामी रहेका छौँ, र हामीसँग केही स्टोर साधनको अभाव भन्ने पक्कै छ। हामीसँग अब 4-5 सवारी साधन नहुँदा हामी चाहिँ अलिकति दूरदराजका क्षेत्रहरूमा अलिकति टाढा जानलाई हामीले कतिपय अवस्थामा अप्ठ्यारो पनि परेको छ। त्यो हिसाबले अब अर्को कुरा चाहिँ हामीले मुद्दा दायरीमा चाहिँ अलिकति समस्या हुने गरेको छ। जस्तो हामी प्राविधिक कर्मचारीहरू धेरै पोख्त नहुने हुनाले, र विभिन्न अदालतका अथवा प्रक्रियाहरू पुरा गर्न हामीलाई चाहिँ अलिकति झन्झटिलो हुने, खास गरी हामी अनुगमनकै काममा चाहिँ व्यस्त हुनुपर्ने भएको हुनाले मुद्दा हेर्ने चाहिँ शाखा छुट्टै भइदिएदेखि हुन्थ्यो भन्ने लाग्छ। त्यसो भइदियो भने मुद्दाको काम हामीले अनुसन्धानको काम गरिसकेर उहाँहरूलाई मुद्दा चुम्पिन सक्ने थियौँ, तर त्यो पनि गराउन पाउँदा चाहिँ अलिकति काममा अलमल भएको चाहिँ हुनसक्छ। तथापि
भनेपछि तपाईँलाई ताप्लेजुङबाट खबर आयो भने हतार त लु बस भन मोर्चा लुकुटु दौडिहाल्यो, गाडी छैन होइन,
लगभग त्यस्तै अवस्था हुन्छ। हामी यहाँ मुद्दा लेखिरहेका हुन्छौँ, हामीलाई फोन आइरहेको अवस्था हुन्छ, र हामीले कन्सन्ट्रेट हुन कहिलेकाहीँ नसक्ने रहेको अवस्था चाहिँ हुनसक्छ। त्यो अवस्था चाहिँ यथार्थ हो अवस्था।
अच्छा, अब यो तपाईँहरूले यी सबै प्रकृति हेर्दाखेरि तपाईँहरूको कार्यालयको संरचनागत सुधार गर्नुपर्ने अवस्था देखियो होइन? अब जस्तो अब यहाँ तपाईँहरू एउटा बजार अनुगमन जाने यो ठाउँमा चाहिँ अनुपयुक्त अखाद्य सामग्री होला भन्ने विश्लेषण गर्न सक्ने मान्छे एउटा त्यहाँ जानु पर्यो। अर्को मुद्दा लेख्ने कुरा त पुरै कानुन बुझेको, कानुनको विद्यार्थी भएको र यो गुणस्तर पनि हेर्न जान्ने मान्छे, त्यो क्याटेगोरीको मान्छे चाहियो, त्यो पनि एउटा आवश्यक भयो। अर्को चाहिँ अनुगमन धरपकडै गर्नु पर्यो भने अलिक कडाकडी गर्नुपर्ने भयो भने त्यो खालको मान्छे पनि चाहियो। यी सबै प्रकृति हेर्दाखेरि तपाईँहरूको कार्यालयको चाहिँ यो पुरै यो संरचना नै परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन?
पक्कै पनि। जस्तो अन्य कतिपय डिभिजन कार्यालयहरू एउटा जिल्ला हेर्ने गरेको मात्रै पनि छन्, त्यो हिसाबले हाम्रो कार्यक्षेत्र चाहिँ अलि विस्तृतै व्यापकै भन्नुपर्छ। र खास गरी अब यहाँले भन्नुभयो जस्तो सीमा नाकाको कारणले कतिपय खाद्य पदार्थहरू भित्रिने कुराहरू चाहिँ यहाँका व्यवसायहरू पनि धराशय भएको कुराहरू हामीलाई गर्नुहुन्छ। त्यो हिसाबले सम्पूर्ण कुराहरू नियन्त्रण गर्न, खबरदारी गर्न पक्कै पनि यहाँले भन्नुभयो जस्तो संरचना स्रोत साधन चाहिँ कार्यालयलाई हुनु आवश्यक छ। र यसमा सबै निकाय अब स्थानीय पालिकादेखि प्रशासन लगायत सबै निकायहरूको सक्रिय भूमिका हुँदाखेरि र हाम्रो पनि अलिकति संरचना सुरक्षादन सम्पन्न हुनु भने पक्कै पनि अझै घनीभूत रूपमा चाहिँ हामी पनि लाग्न सक्थ्यौँ भन्ने हाम्रो पनि
जस्तो अहिलेसम्म तपाईँहरूको यहाँ हेर्ने हो भने तथ्याङ्क पनि छैन होला यहाँ झापामा कतिवटा उद्योगहरू छन् खाद्यका उद्योगहरू कतिवटा छन् कति निक्लिँदैछन् कुन कुन सामग्रीहरू बाहिरबाट आउँछन् कुन कुन सामग्री यहीँ उत्पादन हुन्छन् भन्ने गरेको विश्लेषण गर्ने गरेको हाम्रो युनिट पनि शाखा पनि छैन होला
हाम्रो छुट्टै स्पेसल शाखा त छैन तै पनि हामीले गरेका अनुगमनका आधारमा हामीले उद्योगको लिस्ट तयार गर्छौँ धेरै जसो उद्योगहरू चाहिँ झापामा छन् क्रमशः इलाम पाँच थर ताप्लेजुङमा कम हुँदै गएका छन् र ताप्लेजुङमा त अब दुई तिनवटा भन्दा बढी छैन भने ती कुराहरू चाहिँ हामीले वार्षिक रूपमा वर्षमा एकपटक दुईपटक भने पुग्ने गरेका हुन्छौँ उद्योगहरूमा कमसेकम त्यसै गरेर प्रत्येक बजारहरूमा पुग्ने गरेको हाम्रो लक्ष्य रहेको हुन्छ तथापि जस्तो उदाहरणको लागि इलामका कुनै दूरदराजका अथवा पाँच छ ताप्लेजुङका दूरदराजमा भने हामीहरू पुग्न सकेका छैनौँ झापामा चाहिँ हामी लगभग सबै पालिकाहरूमा नै पुगिरहेका हुन्छौँ धेरै नभए पनि वर्षमा दुई तिन पटक चाहिँ पुग्छौँ
जस्तो ताप्लेजुङकै कुरा हाम्रो दुई तिनवटा उद्योग छ भन्नु पाँच थरको कुरै आएन इलामको कुरै आएन तर बजार त छ नि त्यहाँ खाद्य सामग्री त्यहाँको जनता घर घरमा पुग्छ नि हो त्यो गरेको चाहिँ त्यहाँ उजुरी आउँदा उही जिल्ला प्रशासनमै आउने हो सबै काम जिल्ला प्रशासन गर्ने होइन
यस्तो पनि हुन्छ माधवजी जस्तो उद्योगहरूको हकमा चाहिँ धेरै जसो उद्योगहरू अथवा होलसेलहरू चाहिँ यतैतिरबाट जाने भएको हुनाले नि हामी फोकस हुँदाखेरि मुहानमै करेक्सन गर्नेतिर चाहिँ हामी जान्छौँ तथापि कस्तो हुँदो रहेछ भने डेट एक्सपायरहरू भएकोहरू चाहिँ बढी पाइने हुनाले त्यस्ता निकायमा चाहिँ हामी अलिक बढी सचेतनाका कार्यक्रम गर्नुपर्छ कि भन्ने हामीले लागेको छ र अनुगमनमा फोकस हुँदाखेरि चाहिँ हामीले हाम्रो सोचाइअनुसार हाम्रो विश्वासअनुसार चाहिँ झापा जिल्लामा नै बढी अनुगमन गरियो भने यहीँबाट जाने भएको हुनाले मुहानमै कन्ट्रोल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता रहेको छ
मैले अब यसै कुरा गर्दाखेरि तपाईँहरूको कार्यालयमा चाहिँ जनशक्तिको हिसाबले हेर्दाखेरि अहिले चारजना कर्मचारी छन् ड्राइभर भने पनि त्यही कर्मचारी कार्यालय सहयोगी भने पनि त्यही कर्मचारी अनुगमन भने पनि त्यही कर्मचारी यसका पार्ट त थुप्रै छन् नि मुद्दा मामला त्यही निवेदन बुझ्ने त्यही कर्मचारी होइन अनि यी सबै हिसाबले हेर्दाखेरि हामीले फाँटगत हिसाबले अलि संरचना चाहिँ कार्यालयको संरचना राम्रो बनाऊ सबै नागरिकले आएर हुजुर गर्ने ठाउँ हुने बित्तिकै तुरुन्तै हाम्रो कन्सर्न गर्ने इकाइ पुगोस् हाम्रा चाहिँ स्रोतहरूले ठाउँ ठाउँमा चाहिँ सूचना दिने वातावरण बनोस् भन्ने गरेको संरचना तयार गर्नको लागि चाहिँ हामीले हाम्रो कार्यालयको तर्फबाट चाहिँ नेपाल सरकारलाई अथवा प्रदेश सरकारलाई स्थानीय तहहरूमा हामीले केही कुराहरू उठाएको छौँ
खास गरी हाम्रो प्रगति समीक्षा अथवा हाम्रो चाहिँ वार्षिक कार्यक्रम बनाउने बेलामा हामी त्यो विषयमा छलफल चाहिँ हुन्छ र हामी ताले कार्यालयलाई चाहिँ पटक पटक हामीले गोष्ठी पछि हुँदाखेरि उहाँहरूसँग सम्पर्क हुँदाखेरि हामीले कुराकानी गर्ने गरेका छौँ र केही हदसम्म सुधार पनि भएको छ यो केही नभएको अवस्था पनि होइन हुनु चाहिँ तर अलिकति गति चाहिँ सुस्त भएको पक्कै पनि हो 2075 सालसम्म चाहिँ एउटा जिल्ला प्रशासन कार्यालयमा एउटा खाद्य निरीक्षण इकाइको रूपमा रहेको कार्यालय अहिले आएर एउटा कार्यालयको रूपमा चाहिँ रहेको छ यसलाई पनि उपलब्धि नै मान्नुपर्छ र आशा छ भविष्यमा नेपाल सरकारले महत्त्वपूर्ण ठानेको खण्डमा अझै पनि सुधार हुने केही लक्षणहरू देखिएका छन् तथापि केही समय चाहिँ हामी लाग्छ होला हामीले आफ्नो तर्फबाट चाहिँ हामी उठाइ नै रहनेछौँ यो कुराहरू सम्बन्धित हाम्रो तालुक कार्यालयहरूमा
अब हामी अन्तिम चरणमा आइपुगेका छौँ तपाईँ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुखको हैसियतले यी चारवटा जिल्लामा रहनुहुने आम उपभोक्ताहरू र औद्योगिक व्यवसायहरूलाई यो चाडबाड आइरहेको अवस्थामा खाद्यको अखाद्य वस्तु र खाद्य वस्तु चिनौँ र त्यसलाई सही ढङ्गले सदुपयोग गरौँ सुरक्षित गरौँ भन्ने सम्बन्धमा के भन्न चाहनुहुन्छ
एकदमै राम्रो प्रश्न गर्नुभयो माधवजी वास्तवमा यो चाडबाड भनेको हामी सबै इष्टमित्र आफ्ना आफन्तहरू चाहिँ भेला भएर एउटा खानपिन गर्ने रमाइलो गर्ने चाहिँ चाडबाड नै हो त्यो हिसाबले त्यस अवस्थामा खाने खाद्य पदार्थहरू पक्कै पनि सस्तो हुनुपर्छ त्यो हिसाबले सम्पूर्ण उत्पादकदेखि नै म जोड्न चाहन्छु सम्पूर्ण उत्पादनकर्ता त्यसै गरेर प्रशोधनकर्ता सञ्चयकर्ता र विक्रेता उपभोक्ता सबैले आफ्नो दायित्व आफ्नो भूमिका चाहिँ हामीले निर्वाह गर्नैपर्छ र सबैभन्दा बढी भूमिका खाद्य प्याक गरेको खाद्य पदार्थको हकमा उद्योगी व्यवसायको पनि हुन्छ र खास गरी उद्योगी व्यवसायीहरूले चाहिँ स्वच्छ किसिमको खाद्य पदार्थहरू चाहिँ उहाँहरूले चाहिँ उत्पादन गरिदिनु पर्यो यदि त्यसो नगरेको खण्डमा चाहिँ विभिन्न चाहिँ मुद्दा मामिला का कुरा पनि हामीले चाहिँ अगाडि बढाउनु नै पर्ने हुन्छ त्यो हिसाबले हामी सबैजना सचेत भएर गऱ्यौँ भने हामी मुद्दा मामिला मैला जस्ता कुराहरू झन्झटिलो प्रक्रियाहरूमा पनि हामीले फस्नु परेन र हामी उपभोक्ताको पनि स्वास्थ्य राम्रो हुँदा उहाँहरूको एउटा व्यवसाय पनि एउटा सफल हुने थियो भन्ने र सबैजनाले आफ्नो चाहिँ भूमिका चाहिँ आफ्नो आफ्नो दायित्व चाहिँ आफ्नो धर्म चाहिँ सबैलाई निभाइदिनु होला भनेर चाहिँ म अनुरोध कार्यालयको तर्फबाट चाहिँ अनुरोध गर्न चाहन्छु।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
रेडियो भिजन 91.6 MHz कार्यक्रम सञ्चालक माधव विद्रोहीज्यूलाई यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँले केही कुराहरू राख्ने चाहिँ मलाई पनि अवसर दिनुभएकोमा कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म धन्यवाद दिन चाहन्छु।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मेचीका प्रमुख सुभाष चन्द्र ओस्तीसँग कुराकानी गऱ्यौँ। वास्तवमै खाद्य सामग्रीबारे हामी धेरै सचेत रहनुपर्ने अवस्था छ। चाडबाडको बेलामा विभिन्न पुराना स्टकहरू आउने, डेट सकिएका सामग्रीहरू बजारमा बिक्री नभएर थन्किएका सामग्रीहरू बाहिर आउन सक्ने भएको हुँदाखेरि यो बेला बजारमा किन्ने सामग्रीहरू र खास गरी मासुजन्य पदार्थहरू माछाहरू चाहिँ विषादीहरू हुन सक्छन् भन्ने गरेको कुरा सचेत गराउने हिसाबले आज हामीले सुभाष चन्द्र ओस्तीसँग कुराकानी गर्यौँ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 0235355613 र 5355514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।